उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी विगत केही सातादेखि दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन सुन्दै आएका छौं। यसै उपन्यासको चौथो श्रृंखला आजको श्रुति सम्वेकमा लिएर आएका छौं। उपन्यास चपाइएका अनुहारको चौथो श्रृंखला वाचन अब सुरु हुन्छ पृष्ठ 52 बाट। आफ्नो कुरा टुङ्गाउँदा नटुङ्गाउँदै त्यो स्वास्नी मान्छे हामी बसेको भागपट्टि किमरेकले राखेको ब्याग तान्छे, फेरि त्यसलाई खोलेर डिग्री झिक्छे। केही छिनपछि डिग्री हातमा लिएर ऊ किमरेकलाई सम्बोधन गर्दै भन्छे, कृपया मुख खोल्नुहुन्छ कि हर किमरेक? किमरेक आनाकानी गर्छ, तर त्यो स्वास्नी मान्छे आफ्नो धुनको पक्का छ। ऊ फेरि बोल्छ, असल मान्छेहरू डाक्टरले भनेको कुरामा नाइनास्ती गर्दैनन् हर किमरेक। किमरेक त्यसै गरी चुपचाप मुख खोलिदिन्छ, जसरी फौजी अस्पतालमा रोगी सिपाहीहरू गोरी तरुणी नर्सहरूको आदेशमा मुख खोलिदिन्छन्। मलाई थाहा छ, अस्पतालमा जाइँ कटेरोमा पनि अस्पतालको जाँ दृश्य ओर्लनेछ। ज्वरोको नाप भएपछि जिब्रोको जाँच हुनेछ। रात निकै गइसकेको छ। किमरेकलाई ज्वरो आए पनि आराम चाहिन्छ, ज्वरो नआए पनि आराम चाहिन्छ। आरामको खाँचो छ एसिया निवासीलाई पनि र युरोपी निवासीहरूलाई पनि। निद्रा र भोक हो जसले संसारका प्रत्येक जातिका मान्छेलाई एउटै धुरीमा ल्याएर उपाइदिन्छ। निश्चय नै त्यो कुरालाई ध्यान राख्दा भेदका साराका सारा पर्खाल भत्किए चाहिँ अनुभव हुन्छ। त्यतिखेर प्रष्ट अनुभव हुन्छ बन्दुक प्रेम गर्ने वस्तु होइन भन्ने। टामीगन, लुइस गन, ब्रेन गन र ट्याङ्कहरू मोह गर्नुपर्ने वस्तु होइनन्। बम र ग्यासहरू लोभ गर्नुपर्ने वस्तु होइनन् भन्ने। आश्चर्य, विश्वका तमाम राष्ट्रलाई त्यो सत्यको बोध हुनाहुँदै पनि यी विनाशकारी हतियारहरूलाई मान्छे जातले त्यही रूपमा च्यापेका छन् जस्तै भोक र निद्रा। के क्राइस्ट र बुद्ध मात्र सिद्धान्त हुन् त यो धरतीमा? टाँगेका जनावरहरूका छाला र डोरीलाई काखी चाप्छु म। त्यो कटेरो यति सानो छ, पराई स्वास्नी मान्छेलाई लिएर त्यहाँ अटाउन सकिँदैन। त्यसमाथि फेरि ज्वरो फर्किएको छ किमरेकलाई। जनावरको छाला र डोरी च्यापेको च्यापै कटेर बाहिर निस्कन्छु म। अँधेरोसँग चिप्लिएको धुनीका रापहरूलाई अँधेरोले नै निल्न थालिसकेको छ, तर म निलिएको छैन म भित्रको अँधारोले। हजार हजार सिङ्गा पर्वतहरूको भारी बिसाए झैँ म गर्मीयाममा मही खाए झैँ अनुभव गर्न थाल्छु। थाहा छैन मलाई मेरो अन्तर्कथाले कुन किसिमको उज्यालो रूप लिन थालेको छ। फेरि पनि लाग्दछ धेरै धेरै उज्याला हर्फहरूलाई बुझिरहे झैँ साराका सारा मैलालाई सफा पारेर भर्खर भर्खर बगैँचा घुम्न निस्केको मान्छे झैँ म घुम्न थाल्छु। धुनी पछि सल्किरहेका प्रायः सबैजसो मुढाका गोललाई ठोसेर झारिदिन्छु। धुनीका मुढाहरू फेरि बल्न थाल्छन् हुरहुरी। म फेरि अँधेरोको दोलाइनले टपक्क छोपिएर जङ्गल र झाडीहरूतिर आँखा चिप्लाइदिन्छु। कति शून्य, कति शान्ति, कतै विकार नभए जस्तो मात्र एक क्षण कालो रङ। न कतै कुनै हिंसक जनावरका आँखा बलेका, न कतै कुनै जनावरहरू गर्जिरहेका, उही कहिले पनि नबाँचिने किसिमले ब्युजिरहेका छन्। झ्याउकिरीका झ्याइँ झ्याइँ, किरिरी किरिरी, चकचक चकचक स्वर। फेरि म सारा स्थितिलाई बिर्सिएर आफूले ल्याएको छालाको झोलुङ्गे बनाउन थाल्छु चारै कुनालाई रुखमा अल्झाएर। झोलुङ्गो तयार पारेर त्यसमा बस्न पाएको पनि हुन्न म। आफ्नो दायाँतिर मुन्टो फर्काउन बाध्य हुन्छु। आइरहेको आकृतिको अस्तित्व छाम्दा छाम्दै म भन्छु, किमरेक तिमी यहाँ माथि नै सुत्नुपर्ने हो तिमीले त। ज्वरो बढ्यो भने बढे बढोस्। ऊ नजिकै उभिन्छ। धुनीले फेरि रुखका हाँगा हाँगासम्म पुर्याएको आगोको लप्काको उज्यालोमा म उसको ज्वरोले सन्निपात चाहिँ भएको अनुहारलाई अनुभव गर्न थाल्छु। बढे बढोस्। ऊ नजिकै उभिन्छ। धुनीले फेरि रुखका हाँगा हाँगासम्म पुर्याएको आँखाको लप्काको उज्यालामा म उसको ज्वरोले सन्निपात झैँ भएको अनुहारलाई अनुभव गर्न थाल्छु। डाक्टर साहेब अगाडि नै हुनुहुन्छ भनेर निडर भएका हो कि? म उतिर राम्ररी नै फर्किन्छु। तर हर्किमरेक डाक्टर अगाडि भए पनि तिम्रो सहर अगाडि छैन, बुझ्यौ? त्यो पनि भइहाल्छ अनन्त। मात्र आजको रात तिमी यहाँ छौ, म यहाँ छु, त्यो स्वास्नी मान्छे यहाँ छ। भोलि राति त न तिमी यहाँ हुन्छौ, न म यहाँ हुन्छु, न त्यो स्वास्नी मान्छे यहाँ हुन्छ। यति बेला त भोलि बर्लिन सहरको कुनै भव्य होटेलमा स्वादिष्ट खानेकुराको स्वाद दिइरहेका हुनेछौँ। पर्सि वा निकोर्सीसम्ममा फेरि उही आफ्नो प्यारो गाउँ कोनिस विन्डरमा हुन्छौँ। के कुरा गरेको किमरेक? होसमा त छौ तिमी, म सोच्छु। म होसमै छु अनन्त, बेहोस भएको छैन। मलाई त तिमी बेहोस हुन लागे चाहिँ लागिरहेछ। ज्वरो चढेकै क्या हो? ज्वरो चढे पनि अनन्त, म बेहोस हुन्न। फेरि ज्वरो नै कति पो छ र? भर्खर 101। म एकदम ठिक छु। ठिक भएकोले नै जहाजको त्यो वायरलेसको बारेमा सोच्न सकिरहेको छु, जसलाई मैले दिउँसो चलाउन सकेको थिइनँ। बिचरी त्यो स्वास्नी मान्छे पनि अनभिज्ञ रहेछ, नत्र त पहिले नै तयार भइसक्ने थियो। ए, बुझेँ बल्ल, म उत्तर दिन्छु। म इन्जिनियर हुँ अनन्त, ऊ भन्छ। त्यो मैले सुनिसकेको छु, आज मात्र होइन धेरैपल्ट। मलाई विश्वास छ तिमी इन्जिनियर नै हो भन्ने कुरामा। घरिघरि म फेल हुँ होला त? अवश्य पनि हुन्न अनन्त, अवश्य पनि हुन्न। उज्यालो भएपछि त्यो वायरलेसको माध्यमबाट कुनै फौजी चौकीसँग सम्बन्ध स्थापित नगरी छाड्दिन, मलाई विश्वास छ अनन्त। बोल्दा बोल्दै ऊ मैले तयार पारेको झोलुङ्गोमाथि उक्लन्छ, अलिकति पनि नहिचकिचाइकन। तर म उसको स्वाधीनतामा चोट पुर्याउनु मैत्रीको कुरा हो। कहिले उसले तयार पारेको झोलुङ्गोमा म पनि सुत्न सक्छु, कहिले मैले तयार पारेको झोलुङ्गोमा ऊ पनि सुत्न सक्छ। यस्तै नै हो परम्पराको व्यवहार भनेको। फेरि चिन्ताको कुरो नै के छ र? डोरीहरू छँदैछन्, जनावरको छाला पनि छँदैछ। झोलुङ्गोमा तुनाहरू बाँध्न रुखहरू पनि हराएका छैनन्। झोलुङ्गोमाथि लम्पसार परेर ऊ ताराहरूतिर केही छिनसम्म आँखा टाँसिरहन्छ। फेरि ऊ भावुक स्वरमा भन्छ, अनन्त भन के? म बोल्छु। तिमीले बैलेट सुनेका छौ अनन्त? बैलेट होइन, भानुभक्तको रामायण सुनेको छु, महाभारतको कथा सुनेको छु, म उत्तर दिन्छु। आहा, बैलेट सुन्दा कति सुन्दर आनन्द आउँछ। कुनै स्विन्टरमा म तिमीलाई बैलेट सुनाउँछु हुन्न? लुथर काका र उहाँका साथीहरू बैलेट गाउन साह्रै सिपालु, बुझ्यौ? बेरगितले पनि आफ्नो चिठीमा बैलेटको बारेमा चर्चा गरेकी थिइन् अनन्त, उनलाई पनि साह्रै इच्छा थियो त्यो सुन्नु। ऊ फेरि चुप लाग्छ। हुनसक्छ ऊ आफ्नो मौनताभित्रभित्रै बेरगितको कहिले पनि नदेखेको स्वरूपलाई स्पर्श गर्ने निरर्थक प्रयत्न गरिरहेको होला। हुनसक्छ उसको रमाइलो गाउँ क्विनिस विन्टरको चित्र खिचिरहेको होला। हुनसक्छ लुथर काका र उनका साथीहरूको चित्र खिचेर बैलेट सुन्ने कल्पना गरिरहेको होला। सम्भावनाभित्र धेरै धेरै चित्र हटाउन सक्छन्। म आफ्नो निम्ति अर्को झोलुङ्गे तयार पार्ने विषयमा सोच्न थाल्छु। आगो अहिलेसम्म पनि हुरुहुरी बलि नै रहेको छ। कुनै क्रुद्ध जनावरको हुङ्कारले शान्ति बिथोलिएको छ। फुलहरूमा फुलहरूका बास्नाले बगमगाएको वसन्त महिनाको यो रातका पाइलाहरू सर्दैछन् बिस्तारै बिस्तारै। ऊ फेरि एकाएक झोलुङ्गोबाट उठेर भन्छ, अनन्त के? म सोध्छु कि अहिलेसम्म साबुत होला त मेरो गाउँ? कि अहिलेसम्म बमका छिर्काले घायल भएर मूर्छा नभएका होलान् लुथर काका र उनका साथीहरू? यो फेरि तिमी उही बिच्छुकी रोगतिर भड्किन थाल्यौ। म उसलाई सम्झाउन खोज्छु, यो युद्धको युग हो, यहाँ सपथोक हुन सक्छ अनन्त, सपथोक सम्भव छ। अरे, मेरो बाले त जर्मन जनतालाई भन्नुभएको थियो विल्सनको बेसारी कुरामाथि विश्वास नगर भनेर, तर कसैले सुनेनन्। जर्मन जनताले विल्सनलाई विश्वास नगरेका भए यो युद्ध यस रूपमा दोहोरिँदैन थियो अनन्त, सत्य सत्य दोहोरिँदैन थियो। ओहो, विश्वासघाती विल्सन, नपुंसक विल्सन, क्लिमेन्सोसित डराउने विल्सन। फेरि पल्टिएर लामो सास फेर्न थाल्छ। झोलुङ्गोमा डोरीहरू बाँध्दा बाँध्दै पनि म उसको लामो निश्वासलाई प्रष्ट अनुभव गर्न थाल्छु। निश्चय पनि ज्वरोले उसको अनुहार सन्निपाती भइसकेको छ, उसको मस्तिष्क विक्षिप्त भइसकेको छ। अहिले उसको विचारलाई स्वाभाविक स्थितिमा ओह्राल्ने बारेमा विचार पनि गर्न पाएको हुन्न। त्यतिकैमा कटेरोमाथिबाट त्यो स्वास्नी मान्छे बोल्छे, हरकेम्रिक, लौ तपाईँको लागि मैले झुल तयार पारेँ। अह, म माथि सुत्दिनँ फ्राउ, त्यो पनि सुत्ने ठाउँ हो, त्योभन्दा त बरु सङ्गीनहरूको बिचमा सुत्नु दिएस। सङ्गीन सङ्गीनै हो हरकिम्रिक, सङ्गीनसित त कसैलाई प्रेम हुन सक्दैन। तपाईँ बिरामी मान्छे, आउनुहोस् माथि। ज्वरो मेरो निजी सम्पत्ति भइसकेको छ फ्राउ, ऊ उत्तर दिन्छ। जे होस्, मलाई यति थाहा छ खुल्ला हावा तपाईँको स्वास्थ्यको निम्ति जाति हुँदैन। म डाक्टर हुँ, म डाक्टरको नाताले भन्दैछु, यस्तो विक्षित नहुनुहोस्। हरकिम्रिक, म विक्षित भएर बोलेको होइन फ्राउ, तपाईँ स्वास्नी मान्छे, म लोग्ने छोरो, म माथि सुतेँ भने तपाईँ कहाँ सुत्ने नि फेरि? त यस कारणले पो ऊ सोध्छ, म के भनौँ अहिलेको हकलाई? न म स्वास्नी मान्छे हुँ, न तपाईँ लोग्ने मान्छे, म मात्र एउटा डाक्टर हुँ, तपाईँ एउटा रोगी। मेरो प्रश्नलाई तपाईँले लिने होइन, बरु मैले तपाईँको प्रश्नलाई लिने हो, ऊ उत्तर दिन्छ। ल भइगयो, म स्वास्नी मान्छे, तपाईँहरू लोग्ने मान्छे, हेन्ड्रिकसँग त्यत्रो बाटो काटेर यहाँसम्म आउन सकेँ भने के म तल सुत्न सक्दिनँ? तल रुखको छायामुनि पनि सुत्न सक्छु, यहाँ माथि पनि। तपाईँहरू चारकोटी जनावर त अवश्य पनि होइन, मान्छे नै हुनुहुन्छ, मान्छेको बिचमा बस्न सक्छु। मेरो फिक्री नलिनुहोस् हरकिम्रिक, तपाईँ अहिले मेरो रोगी हुनुहुन्छ, मेरो रोगीले त्यसरी मेरो सल्लाह नमानेको म हेर्न चाहन्न। जानैपर्छ माथि, त्यो स्वास्नी मान्छेलाई समर्थन गर्छु म, त्यो स्वास्नी मान्छेको भनाइ मलाई मन परेको छ। इच्छाहीनताको अर्थ निश्चय पनि आत्महत्या होइन। स्वास्नी मान्छेलाई लोग्ने मान्छेलाई छुट्याएर रुमानी हरफहरू चिप्लाउने ठाउँ पनि होइन यो। ठाउँ भए पनि पोजिटिभ र नेगेटिभ भावनात्मक फोटोलाई मेटिदिनुपर्छ। सबभन्दा गहिरो कुरा त के भने, यो जङ्गल हो, सुनसान जङ्गल, चकमन्न जङ्गल। यस्तो ठाउँमा हामी मात्र मानिस छौँ, हामीले न स्वास्नी मान्छेको बोधलाई बिउजानुहुन्छ, न लोग्ने मान्छेको गन्धको बोधलाई। बिटुलो कुरालाई पन्छाएर त्यो उज्यालोलाई अभ्यर्थना गर्नुपर्छ जसले हाम्रो आँखालाई राम्रै राम्रो देखाउँछ। सबैका आँखाका चाहनाले नराम्रो हेर्न चाहेन भने अपशगुन जन्मिँदैन कहिले पनि, यस्तो लाग्छ मलाई। म किम्रेकलाई फेरि कटेरोतिर फर्कन बाध्य गरिदिन्छु। म पनि कटेरोभित्र पस्छु ऊ सँगसँगै। भित्रको दृश्य साटिसकेको छ। अघि स्लिपिङ बेड थिएन, अहिले त्यो छ। अघि झुल थिएन, अहिले हरियो रङको झुल पनि छ। किम्रेकलाई अघिको भन्दा ज्वरो चढिसकेको छ। ऊ त्यो स्वास्नी मान्छेको आज्ञाले एउटा बालक चाहिँ मान्छ। ऊ झुलभित्र पस्छ। त्यो स्वास्नी मान्छे स्वयं चाहिँ किम्रेकको बिछौनालाई उघड्छ। किम्रेक फेरि त्यही वायरलेसको माध्यमबाट जर्मनी फर्कन सक्ने सम्भावनाको बारेमा रोगी स्वरले त्यो स्वास्नी मान्छेको कान भर्न थाल्छ। म चुपचाप तर ओर्लन्छु। फेरि एकपल्ट बलिरहेका मुढाहरूका गोललाई ठोसेर म झोलङ्गोभित्र धसिन्छु। लाग्न थाल्छ कालो पानीको सागरमा सारा वातावरणै डुबिँदै। जनरल रोमेलले अहिलेसम्म त्यो स्वास्नी मान्छे बसेको जहाजको बारेमा खोज गर्न आदेश दिइसकेको होला। जर्मनीको कुना कुनामा त्यो स्वास्नी मान्छे र पाइलट हेन्ड्रिक हरायो भन्ने कुरालाई अखबारहरूले चर्को किसिमले प्रचार गरिसके होलान्। सम्भव छ भोलिसम्ममा अरू जहाजहरू पनि खोज्न आउने। तर जे होस्, म त्यस कुरालाई लिएर सोच्दिनँ। म आकाशमा झल्किरहेको ध्रुवतारालाई समाइरहन्छु, सप्तर्षीलाई समाइरहन्छु। यो झोलुङ्गोबाट पनि म ती ताराहरूलाई त्यतिकै प्रष्ट किसिमले अनुभव गर्न थाल्छु जतिको अनुभव म आफ्नो गाउँमा छँदा घरको आँगनबाट पनि गर्थेँ। फेरि पनि हरे, कति टाढा छ मेरो गाउँ यो थलोबाट। लाग्न थाल्छ आकाशमाथिका ती तारा नै झुट्टा भए चाहिँ। माथि किम्रिकको रोगी स्वरले अझै त्यही ट्रान्समिटरको कुरालाई खेलाइरहेको छ। त्यो स्वास्नी मान्छेको स्वर पनि पूर्ण जर्मन भइसकेको छ। आँखाको रङ र सोचाइका तरिका पनि जर्मन भइसकेका छन्। किम्रिक जर्मन, त्यो स्वास्नी मान्छे जर्मन, म एउटा नेपाली, त्यो पनि अङ्ग्रेजी फौजको गोर्खा लडेड 43 हराएको। सम्भव छ त्यो स्वास्नी मान्छेको खोजीमा निस्केको हवाईजहाज उज्यालो हुनुभन्दा अघि नै त्यो तालमा ओर्लने। सङ्केतको निम्ति ओकको अग्लो रुखमाथि फरफराइरहेको झण्डा पनि त अहिले मैलो भइसकेको छैन। म आफ्नो चारैतिर जर्मनी मेसिन गनहरू मेरो छातीलाई ताकेर सोझे चाहिँ अनुभव गर्न थाल्छु। तर होइन, खालि भ्रम हो। मेरा यी आँखालाई मोतीबिन्दुको रोग लागेको छैन, न त म बहिरो नै भएको छु। मैले थाहा नपाइकन सुटुको तालमा ओर्ने खालको हवाईजहाज अहिलेसम्म आविष्कार भइसकेको छैन। फेरि पनि यो रात हो। रातले ओर्ने जहाजलाई लुकाइदिन सक्छ जङ्गलको कुनै कुनामा। उज्यालो पार्ने सूर्यले किमार्थ पनि मेरो नेपाली अनुहारलाई जर्मनी अनुहारका रूपमा साट्न सक्दैन। हुनसक्दछ म मरिजाउँला। मेरो लासमाथि चिल, गिद्ध र हिंसक जङ्गली पशुहरू चक्कर लगाउलान्। असम्भव केही छैन। कठै जीवन कसरी सुरु हुन्छ? फेरि सम्भावना कसरी मेटिन्छ? तर मलाई थाहा छ, मृत्यु त प्राणीको चिर परिचित साथी हो। माटो नै हो मान्छेको रूपको मुस्कान। सोचिरहने विषय पनि होइन। यी कहिल्यै नसर्कने, कहिल्यै नहिँड्ने रुखहरू निश्चय पनि मेरा शत्रु भएका छैनन्। शत्रु भइदिए पनि डराउनु पर्ने कुरा छैन, किनकि मेरो शरीरको नसा नसामा जुन प्राण तरङ्गित भइरहेको छ त्यसको विनाश छैन भन्दछन् पण्डितहरू। त्यो त्यही त प्राण हो रे, जो आफ्नो स्वरूपको छन्द, ताल र लय अनुसार नृत्य गरिरहेको छ। त्यो त त्यही प्राण हो रे, जो धुलोको प्रत्येक कणमा मिसिएर हर्ष संसार हुँदै आइरहेको छ। तीन दिनपछि रुखका ससाना हाँगाहरूमा बौलाहा भइरहेका साना साना चराहरूका स्वरले बिहानको आभासलाई भ्युजाइदिन्छ। म निद्राबाट भ्युँदछु। कटेरोको दैलो खुल्लै छ। राति बालेको चिरागको उज्यालो कटेरोको ढोकासम्म आएको छ। त्यो स्वास्नी मान्छे दैलो बाहिर निस्कन्छ। उसको आँखालाई म आकाशतिर उचालिरहे चाहिँ अनुभव गर्न थाल्छु। भर्खर भर्खर निलो रङको कमेरोले पोती किनारमा सिन्दुर केसरी र अबिरले सिँगारे जैछ आकाशको रङ। हिउँलाई छोएर बगिरहे चाहिँ बतासको स्पर्श। लाग्न थाल्छ विनम्रताको काखमा पल्टिएर विश्वका समस्त प्राणीले प्रार्थना चक्र घुमाइरहे चाहिँ। एउटा नयाँ गीतको सृजना हुन लागे चाहिँ। एउटा नयाँ छन्द र लय बिउजे चाहिँ स्थितिको उदय। म त्यो स्वास्नी मान्छेतिर हेर्छु। उसको शरीरमा उही निलै पोसाक छ हिजो अस्तिकै, तर यतिखेर उसका आँखालाई कालो चस्माले छोपेको छैन। निश्चय हिजो अस्तिका मेरा आँखा अहिले अर्कै आँखामा साटिएका छन्। म इच्छाहीनतालाई समाउँदा समाउँदै पनि उसको सौन्दर्यलाई चित्रित गर्न सक्छु। बाक्ला परेरी गहिरो छायामा उसको आँखा त्यो निलो दह झैँ प्रतीत भइरहेको छ, जसको चारैतिर छायादार हाँगाहरू फैलिएका हुन्छन्। उसको ओठ कोमल फूल झैँ छ। ऊ नेपाली आँखामा पनि हटाउन सक्छ। साइली, माइली, सीता र सावित्री हटाए झैँ, तर म त्यस्तो इच्छा गर्दिनँ। मार्ने र मर्ने नोकरी स्वीकार गरेदेखि त्यस्तो इच्छा गरेको पनि छैन। इच्छा गर्नु पाप पनि होइन। मैले इटालीको फ्रन्टमा कैयन नेपाली अनुहारमा कपालमा इटालीका गोरीहरूका सुन्दर औँलाहरू चिप्लेको कथा पनि सुनेको छु, तर बहिरो भइदिएको छु म। किम्रेक निद्राबाट बिउजेको छैन। हिजो अस्तिकै झैँ आजको रातले पनि उसको निद्रालाई चिथोरी दिएकोले होला, अहिलेसम्म पनि उसुतिरहेको छ। फेरि बिहानी पखको निद्रा मिठो पनि हुन्छ। ऊ कटेरोभित्र छ, अहिलेसम्म पनि म झोलुङ्गोमै छु। उसलाई देख्ने कुरा पनि भएन। त्यो स्वास्नी मान्छे पनि मतिरबाट चकमन्न छे, झोलुङ्गोतिरबाट चकमन्न छे। हुनसक्छ उषाको जादुले लट्ठिएकीले उसले मेरो अस्तित्वलाई सम्झिएकी नै छैन। हुनसक्छ देखे पनि नदेखे झैँ छल उडाइरहेकी। बिहान पाठ गरिने कुनै नेपाली भाकाको श्लोक उठाएर वा खोकेर म उसको एकाग्रतालाई भत्काइदिन सक्छु, तर मलाई उसको सामिप्य आउने लोभ छैन। झोलुङ्गोबाट उठेर म त्यही डिस्कोनिर जान्छु जहाँबाट तालको पानीमा उठेका लहरहरूलाई गन्ने आँट गर्न सकिन्छ। बतास तालको पानीलाई छोएर बगिरहे पनि तालको छातीमा अहिले एउटा पनि लहर छैन। ताल गम्भीर छ, शान्त छ। म आङ तान्छु। पारिपट्टिको जङ्गलभित्रबाट हात्तीको एउटा झुण्ड निस्कन्छ। ती हात्तीहरूका बीचमा पाइला सारिरहेछ एउटा फुच्चे हात्ती, चञ्चले चकचके बालक झैँ झस्किँदै मस्किँदै। हात्तीको झुण्ड पानीभित्र छरिएर सुँडभरि पानी सोहोरेर सूर्यतिर सुँड उचाली फोहरा झैँ फुटाउन थाल्छन्। फुच्चे हात्ती त्यही प्रक्रियालाई अनुकरण गर्न थाल्छ घरिघरि। म फेरि खोलातिरको बाटो समाउँछु। केही दिनपछि जब म जङ्गलबाट निस्कन्छु त्यति बेला उषाको जादु भाँचिसकेको हुन्छ। घामको दोसलालाई ओढ्न थालिसकेका हुन्छन् खेता छेउका फुलेका सेता सेता फुलहरूले। म खोलाको किनारमै बस्छु। खोलाको पानी कञ्चन छ, सियो खसे पनि देखिने। त्यसभित्र चलबाइरहेका माछालाई गन्न सक्छु म, तर म गन्दिनँ, हेरिरहन्छु खाली। हेर्दा हेर्दै मेरो आँखा स्वयं मेरा प्रतिबिम्बलाई छाम्न थाल्छन्। म उस्तै छु, मेरो जस्तो मेरा गाउँलेहरू भन्थे। ठुलो निधार, ठुला ठुला आँखा, खाने सानो मुख, आर्य बान्कीको नाक, गोरो रङ, म राम्रो मानिन्छु। सौन्दर्यको नमुना त अवश्य होइन म, फेरि पनि मेरो हेराइमा हिस्सी छ भनेको सुनेको छु मैले। तर त्यसबारेमा मैले छाउनीमा छँदा पनि विचार गरेको थिइनँ, यहाँ पनि विचार गरेको छैन। म फेरि आफ्नो प्रतिबिम्बलाई छलेर हेर्न थाल्छु उही पानीमा सलबलाइरहेका माछाहरूलाई। मेरो आँखा निश्चय नै घातक भएका छन्। यसकारणले घातक भएका होइनन्, त्यसमा युद्ध टाँसिएको छ। बरु यसकारण घातक बनेका हुन् कि त्यसमा आहार खोज्न तत्परता छ, स्वयंको निम्ति, केम्ब्रिकको निम्ति र त्यो स्वास्नी मान्छेको निम्ति। खोलाभित्र पसेर दुई चारवटा माछा समाएको पनि हुन्न, त्यतिकैमा आफ्नो कर्णकुहरमा हर अनन्त शब्द टक्कर आएको अनुभव गर्छु म। मेरो हातमा आइसकेको माछा चिप्लिक्क फुस्किन्छ अनि म पछाडि फर्किन्छु। केही पर त्यो स्वास्नी मान्छे उभिएकी हुन्छ एउटा स्यान्डो गन्जी र टिनिक्क परेको अन्डरवेयरमा। आफ्नो ओठभरि सौन्दर्यलाई कैद गरेर ऊ भन्छे नमस्ते। नमस्ते उत्तर दिन्छु म। ऊ मुस्कुराइदिन्छे, मुस्कुराउनु उसको स्वभाव हो। ऊ हेन्ड्रिकलाई गोहीले खाएको कुरा गर्दा गर्दै पनि मुस्कुराउन सक्छ, आफूलाई गोहीले निन्द्र लागेको कुरा गर्दा पनि मुस्कुराउन सक्छ। उनी झोकिएकी छ कि बरु न ऊ आफ्नो मृत्युको घडीमा पनि मुस्कुराउन सक्छ कि? शाश्वत सत्यको कुरालाई कुरा कल्पना ठानियो भने स्थायी नै के छ र यो जिन्दगीमा? म अस्थायी, त्यो स्वास्नी मान्छे अस्थायी, किम्ब्रिक अस्थायी, हाम्रा हरेक क्षणहरू अस्थायी। जिन्दगी अस्थायी क्षणहरूमा ऊ हरेक घाउको पीडालाई पनि हाँसेर स्वागत गर्छ भने इच्छाहीनताभित्र पनि मुस्कुराइदिनुपर्छ मैले, म स्वयं पनि मुस्कुराइदिन्छु। यहाँ नुहाउँछु भन्ने आँट गरेको तीन दिन भइसक्यो। ऊ कुरालाई अगाडि बढाउँछ। गोहीको डरले पौडी खेल्न सकेकी थिएन तर आज त मन मानेन। किम्ब्रेक मेरो नुहाउने घाट पनि हो यो, म भन्छु यो भेगमा गोही छैन प्राउ। ऊ फेरि मुस्कुराइदिन्छ, सम्भवतः मुस्कानको केही सार नहोला, त्यो निरर्थक होला। फेरि पनि म मुस्कुराइदिन्छु। मुस्काउँदा मुस्काउँदै मैले उसको चाँदीको ढाल झैँ छातीलाई अनुभव गर्नुपर्ने हो। कसरतले ढालिएका स्मृतिका झ्याल झैँ तिग्रा, कमलका फूल जस्तै जाङलाई अनुभव गरेर मेरा देशका खोला तर्दा पनि तिग्रा देखिएला भन्ने डरले मान्ने तरुणीहरूका तिग्रा र जाङसित दाँच्नुपर्ने हो। तर म अनुभव पनि गर्दिनँ र दाँच्दिनँ पनि। यसको अर्थ मेरा आँखा अन्धा भएका छन् भनेको होइन। हो, मिलेको मासु र छालालाई म देखिरहेकी छु तर आत्मसात गरेको छैन मैले। आत्मसात गरेको भए म ती चिल्ला चिल्ला र सेता पिँडौलामाथि औँला चिप्लाउने थिएँ होला। भन्न सक्दछन् म बुढो भएको छु, नपुंसक भइसकेको छु, तर म के भएको छु त्यसमा विचार गरेको छैन मैले, विचार गर्न पनि चाहन्न। के तपाईँ पनि नुहाउने? ऊ फेरि बोल्छे, नुहाउने होइन खालि हातमुख धुने। म फेरि जवाफ दिन्छु, तपाईँ त नुहाउने नै हो क्यारे। नुहाउनुभन्दा पनि बढ्दा म त्यो फुलतिर आकर्षित भएको छु। हेर्नुहोस् न कति राम्रो बनोट त्यो फुलको, फेरि रङ पनि कति राम्रो। ऊ भन्छे म उसले इसारा गरेको ठाउँतिर आँखा सोचाइदिन्छु। चारैतिर पानी पानीको बीचमा एउटा डिस्को, डिस्कोमा फुलेको एउटै मात्र फुल र त्यो डिस्कोसम्म पुग्न पौडी नखेलि सुख छैन। डिस्को वरिपरिको पानी झन्डै एक मान्छे जति गहिरो छ। तपाईँ पनि नुहाउनुहुन्छ कि? ऊ फेरि सोध्छे, विचार त थिएन तर तर के शान्तिपूर्वक उसका बाका डमरुका चाहिँ आँखाका नानी मेरो अनुहारमा चिप्लिरहन्छन्। तर माछासँग चासो छ मलाई, म भन्छु तपाईँलाई माछासँग, मलाई फुलसँग। ऊ फेरि मुस्कुराइदिन्छ, म पनि मुस्कुराइदिन्छु। पानीभित्र गई छ कि भन्ने डरले हिचकिचाइरहेकी उसको मुस्कानमा नुहाउने निमन्त्रणा छ, मेरो मुस्कानमा छ स्वीकृति। म आफ्नो कमिज पुकाल्न थाल्छु, काँधको टामिगनलाई एउटा झ्याङमा अडाएर। उसको युकलिप्टसका हाँगा चाहिँ पाखुरा उचालिन्छन्। साँझको अरुण आवामा डुबेकी सरिता चाहिँ उसको पछिल्तिरको केसलाई ताकेर उषाको रङ चाहिँ रङ लिप्सिएको, उसको आङको मासुको ट्याकनमा आँखा चिप्लाइरहनु पर्ने हो मैले। तर म अन्धो होइहाल्छु त्यतातिर। तैपनि उससँगै पौडिँदै केही छिनपछि त्यो डिस्कोमा पुगेर भन्छु, के साह्रै मनपर्छ फुल तपाईँलाई। कसलाई मन पर्दैन र फुल हराउन, त फुल फुलै हो। फेरि पनि त्यसो त अस्पतालमा मैले आफ्नै हातले बगैँचा लगाएकी छु। फेरि यो थालको निस्तब्धताले बढी लोभी तुलाइदिएको छ मलाई यी फुलहरूप्रति। फेरि हेर्नुहोस् त, यो फुल निकै निकै राम्रो छ। बोल्दा बोल्दै त्यो फुल फुलेको हाँगालाई नाकसम्म ओह्रालेर उसुङ्छे। उसको आत्मीय चाहिँ अनुहार र आँखाका तृप्तिका लहरहरू छापिए चाहिँ अनुभव गर्न थाल्छु। मानौ आफैसँग बोल्छे, आहा क्या मिठो बास्ना। म मात्र हेरिरहन्छु उसलाई। केही छिनपछि ऊ फेरि आफूतिर नुहिएको त्यो फुलको हाँगालाई छाडिदिन्छे। त्यो फेरि सोझो हुन्छ, बास्ना लिनुहुन्न अनन्त तपाईँ। उसको आह्लाद मिसिएको स्वर मेरो कर्णकुहरमा टक्कर आउँछ, तर मेरो हात त्यो फुलतिर उचालिँदैन। उचालेर त्यो स्वास्थ्य मान्छेलाई झन् बढी प्रसन्न गराउनुपर्छ भन्ने पनि म ठान्दिनँ। मभित्र सुरक्षित मेरो यौवनलाई के फुलको बास्नाभन्दा त्यो स्वास्थ्य मान्छेकै बास्ना मिठो लाग्नुपर्ने हो। तर म त्यतातिर पनि फर्किन्न, फर्किनु पनि हुन्न मैले। तर ऊ फेरि बोल्छे, हर अनन्त यसलाई हाम्रो कटेर अगाडि रोपे कसो होला, बेफाइदा त देख्दिनँ म। तर के ऊ सोच्छे, पानी पनि त पटाउनुपर्छ दिनदिनै, तुम्लेटबाट पानी पटाएर साध्य चल्ला र सोच्नुपर्ने कुरा हो। ऊ भन्छे, फेरि यही एउटा फुलको बोटलाई त्यहाँ लगेर के फाइदा, त्यहाँ रोप्नुमा र यसलाई यहीँ छाडिदिनुमा के पो फरक पर्छ र, बरु त्यहाँबाट यहीँ सुरक्षित छ यो। ऊ गम्भीर हुन्छे, कुनै महान योजनालाई आफूभित्र खेलाउन लागे चाहिँ। ऊ एकाएक उठेर त्यो डिस्कोभरीपरि फुलेका फुलहरूलाई एउटा विश्लेषज्ञले चाहिँ निरीक्षण गर्न थाल्छे। म चुपचाप आँखा चिप्लाइरहन्छु उही पानीभित्र खेलिरहेका माछामाथि। अहिलेसम्ममा केही न केही माछा समातिसक्नु पनि थियो मैले, तर समातेको छैन। ऊ फुलहरूतिर निहुरिएर त्यसलाई सुँग्दै जान्छे। म फेरि पानीमा ओर्लेर माछा समाउने तर्खर गर्न थाल्छु। हिजो साँझ नौको टाढा हराएका जङ्गली हाँस, सारस र अन्य जलपक्षीहरू हामी माथिको आकाश बजाउँदै तालका पानीमा फैलिन्छन्। तर अगाडि उम्रिएका रुख र झाडीहरूले हाम्रो आँखालाई छेलिदिएका छन्। त्यो स्वास्नी मान्छे त्यो ढिस्कोका फुलहरू टिपेर गुच्छा बनाउँदै भन्छे, हर अनन्त भन्नुहोस् फ्राउ, म माछा मार्न छाडेर उतिर फर्किन्छु। यो जङ्गलमा निकै किसिमका फुलहरू छन् कि खालि यत्तिकै हुन्? जहाज उर्लेको दिन देख्नु भएन र? म सोध्छु, देखिनँ हर अनन्त, सत्य सत्य देखिनँ। त्यस दिन मसँग फुलहरूलाई हेर्न सक्ने आँखै पो कहाँ थियो र? म मान्दछु मेरो जिन्दगीमा आजसम्म केही कुरा नजिक भएको छ भने फुल र रोगी, यिनै दुईटा। फुलका बगैँचा नभएको अस्पताल मलाई मसान चाहिँ लाग्थ्यो, बगैँचा नभएको अस्पतालले रोगीहरूलाई जीवन होइन मृत्यु दिन्छ भन्ने चाहिँ लाग्थ्यो। झुट बोलेको होइन हर अनन्त, त्यस दिन फुलहरू उम्रिएको ठाउँ शमशान भइदिएकोमा एकदम हतप्रभ भएकी थिएँ म। साँच्ची भन्नुहुन्छ भने त्यस दिन मैले खालि रगतले लतपतिको लासै लास देखेको थिएँ। हरेक फुलका थुङ्गा एउटा एउटा लास चाहिँ अनन्त। फेरि आज एक्कासी यो फुलप्रति मोह, म सोध्छु, फुल फुलै हो, यो सधैँ पवित्र हुन्छ। त्यसैले म के चाहन्छु थाहा छ तपाईँलाई? के थाहा पाऊँ मैले? म फेरि भन्छु, यो जङ्गलमा पाइने सबै किसिमका फुलका बिरुवा बटुलेर एउटा बगैँचा तयार पार्न चाहन्छु। त्यो बगैँचाको नाम ह्यान्टिक राख्न चाहन्छु। त्यति मात्र होइन अनन्त, यहाँ पाइने फुलहरूको प्रयोग गरेर नयाँ नयाँ किसिमका फुलहरू उमार्न चाहन्छु र ती फुलहरूको नाम पनि ह्यान्टिक नामसँग जोडिदिन चाहन्छु। के यो खोलाबाट कुलो काटेर अगाडिको चौरलाई पठाउन सकिँदैन र अनन्त? सकिन्न त कसरी भन्ने, सक्न त सकिएला नै प्रयत्न गरेपछि, म उत्तर दिन्छु। तर यो मेहनतबाट फाइदा के? जीवनहरूमा मृतात्माप्रति सद्भावनाका हरफहरू लेखेर के फाइदा? मरेकाहरूको शोक बनाउने कालो लुगा लगाएर के फाइदा? मैले सोचेकी छैन हर अनन्त फाइदा र बेफाइदाको बारेमा। तपाईँलाई थाहा छैन अनन्त, मलाई खुसी तुल्याउला भन्ने विचारले त्यो तालमा ह्यान्डिकले जहाज ओह्रालेको थियो। ऊ जङ्गली फुलहरूका बिरुवा मलाई भेट दिएर मसँग प्रेम अभिव्यक्त गर्न चाहन्थ्यो। उसको तरुण आँखामा मैले आफूलाई देखेकी थिएँ अनन्त, तर त्यतिखेर त्यो आँखालाई मैले तिनै रोगीहरूको आँखा ठानेको थिएँ, जुन रोगीहरू मेरो अस्पतालका बेडमा मेरो बोलीको प्रतीक्षा गरिरहेका हुन्थे, मेरो स्पर्शको प्रतीक्षा गरिरहेका हुन्थे। अनन्त, मेरो प्रति खेलिरहेको उसको कोमल भावनालाई इज्जत गर्न चाहन्छु, सम्मान गर्न चाहन्छु। म उसलाई सुनिरहन्छु, घायलहरूको हातखुट्टामाथि एकदम निर्दयी भई छुरी चलाउन सक्ने त्यो स्वास्नी मान्छेको भावुकतामाथि लाग्न थाल्छ। उत्तेजनाका लहरहरूले उसलाई पनि रोगी तुलाइदिए चाहिँ। जहिले पनि नदेखेकी स्वास्नी मान्छे बिर्गितप्रति किम्रिकमा जुन किसिमको भावना छ, कि त्यही भावनाको अर्को रूप होइन र यो? तर म किम्रिकको कथा र उसका कथाहरू दाँचेर हिँड्ने रहर राख्दिनँ। हुनसक्छ यी दुवैको भावुकता सस्तो हो, हुनसक्छ यी दुवैको भावुकताले सृष्टिको उज्यालो पक्षलाई अभ्यर्थना गरिरहेको होला। म उज्यालो र अँध्यारो पक्षको सोचाइबाट पर हुन चाहन्छु, तर सत्तालाई भ्युजाएर फेरि पनि निर्माणको दायित्व शून्य भइसकेको छैन ममा। 12-13 वर्षको उमेरमै पनि म आफ्नो गाउँको खेतमा कुलो काट्ने बारेमा सोच्ने शक्ति, सोचाइलाई कार्यरूपमा परिणत गर्न सक्थे। अहिले पनि शक्ति ममा सुरक्षित छँदैछ। कार्यक्रम श्रुति सम्वेगमा हामीले अहिले सुनिरहेको वाचन दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन हो। यसको बाँकी अंश लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँ सँगसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको वाचन सुन्दैछौ। यसको बाँकी अंश वाचन अब सुनौ। स्वास्नी मान्छे फेरि किनारा लाग्छ। मैले अझै चाहिने जति माछा फेला पार्न सकेको छैन। ऊ फूलको गुच्छालाई भुइँमा राखेर फेरि लुगा लगाउन थाल्छ। उसको चुम्बकीय शक्ति उडाइरहेका छातीका मासुमा ट्याकन छोपिन्छन्। तरुण हृदयभित्र भुइँचालो मचाउने पुष्ट तिग्रा छोपिन्छन्। नाङ्गो हुनु र कपडाले छोपिनुमा केही अर्थ राखेको छैन त्यो शरीरले। घिनप्रति नै आत्मा रिजिन थाले भने मनमनले त्यो स्वास्नी मान्छेको कोमल छालाभित्रको मासुको पिण्डलाई अभ्याउन सकिन्छ। सृजनाको गहिरो, एकदम गहिरो किसिमले सोचेर यी बाहिरी वस्तुमा पल्कने आँखालाई अर्कै मोडतिर मोड्न सकिन्छ। एकछिनपछि ऊ फेरि सोचे, तपाईँको देशमा पनि त फुलहरू होला नि? अवश्य मेरो देशमा पनि फुलहरू छन्। म माछा मार्ने क्रमलाई खण्डित हुन नदिकन भन्छु, हिमाली रङका फुल, ब्यासी रङका फुल, लेकाली रङका फुल। मैले झुटो सुनेकी रहेछु के? यही कि नेपाली गोर्खालीहरू फुल बाग बगैँचाप्रति रुचि राख्दैनन् भन्ने कुरा कसले भन्यो तपाईँलाई? म सोध्छु, अरू कसले भन्थ्यो? अस्पतालमा आएका घाइते सिपाहीहरूले उनीहरूले तपाईँहरूको बहादुरीको बारेमा कुरा गर्थे। तपाईँहरूको बहादुरीको बारेमा कुरा गर्दा गर्दै उनीहरू स्वयं आफ्नो घाइते हातखुट्टामा बहादुरीको रगत प्रवाहित भए चाहिँ अनुभव गर्न थाल्थे। साँच्ची भन्छु अनन्त, युद्धमा त्यही बहादुर हुन्छ जसको बुद्धि भयले नष्ट भएको हुँदैन। कालको गिलेसीको धारमा जसले बुद्धिमत्तापूर्वक आफ्नो गर्दन थाप्छ, मलाई लाग्छ अनन्त कसैको त्यसको मृत्यु हुँदैन। साँच्चै अनन्त, म तपाईँहरूको बारेमा निकै प्रभावित भएकी थिएँ। यति प्रभावित भएकी थिएँ कि तपाईँको बारेमा लेखेका किताबहरूलाई पुस्तकालयबाट खोजी खोजे पढ्न थालेकी थिएँ। म सोध्छु, नेपालीहरू फूल र फूलका बगैँचाप्रति रुचि लिँदैनन् भन्ने कुरा पनि त्यही पुस्तकबाट थाहा पाउनु भएको त होइन तपाईँले? ऊ उत्तर दिन्छे, त्यो कुरा होइन अन्त, पुस्तकहरूमा त तपाईँहरूको बहादुरीको बारेमा वर्णन छ। त्यो कुरा त मात्र किम्बदन्ती। किम्बदन्ती होइन फ्राउ, त्यो सत्य हो। सत्य हो रे? ऊ फेरि सोध्छे, उसको विस्मयले भरिएका आँखा फेरि मेरो अनुहारमा चिप्लन थाल्छन्। हामी पहाडी मान्छे फ्राउ, हामीलाई फूलहरूप्रति अनुराग हुन्छ। हुन्छ पो कहिले, हाम्रो आमाले त हामीलाई गर्भमा छँदाखेरि नै तोपलाई सुम्पिदिइसकेका हुन्छन्। हामी बगैँचाका प्रेमी होइनौँ, हामी केवल तोपका आहार हौ फ्राउ, केवल तोपका आहार। असमयमै कालको आहार बन्न जन्मिएका हामी फूललाई होइन, ठाडो खोलाको भेललाई प्रेम गर्छौँ फ्राउ। ऊ टकटकी बाँधिरहन्छे, जङ्गलै जङ्गल पारी 50,000 कोषभन्दा टाढा हराएका जलपक्षीहरूको दोस्रो जल फेरि हामीमाथिको आकाश बजाउँदै तालमाथि चक्कर खान थाल्छन्। सोच्नुपर्छ, निश्चय नै सोच्नुपर्छ। मेरा देशमा जन्मिएका बुद्धले कि मेरा वर्गले तोपका आहार हुनुपर्छ भन्ने कुरालाई सोचेका होलान्। कि मेरा देशका याज्ञवल्क्य र राजर्षि जनकले धरतीका आमाहरूका गर्भबाट जन्मेका सन्तानहरू बिरानो देशमा बलि हुन जान्छन् भन्ने कुरालाई ध्यानमा राखेका होलान्। अह, राखेका थिएनन्, निश्चय पनि राखेका थिएनन्। फेरि ती चोखा र पवित्र आत्माहरूले चिताउँदै नचिताएको बलिको यो दृश्य किन बराबर दोहोरिँदै गइरहेछ, किन तेह्रिँदै गइरहेछ? कति कालो भइरहेछ एसिया र युरोपको माटो नेपालीको रगतले, कति बाक्लो भइरहेछ बतास नेपालीको रगतको गन्धले। म विद्वान होइन, पण्डित पनि होइन, मसँग त्यस किसिमको प्रश्नको जवाफ पनि छैन। मेरो बुद्धिसम्मत चेतनाभन्दा परको चेतनामा कहिलेकाहीँ ब्युजिहाल्छ एउटा छटपटी त्यो प्रश्नलाई लिएर। तर मलाई थाहा छ त्यसलाई केलाइरहने कुरा पनि यथार्थ होइन। तिम्रिकलाई औषधि खुवाउने समय खुस्कँदै गयो भनेर त्यो स्वास्नी मान्छे फुलको गुच्छा लिई छिटो छिटो पाइला सार्छ। तर माछा अझै निकै बटुल्न बाँकी छ। सङ्ग्लो कञ्चन पानीमा माछा समात्न निकै निकै गाह्रो पर्छ। म खुट्टा र हातले पानीलाई बेसरी बेसरी हुँडेर धमिलो तुलाइदिन्छु। कता कताबाट खोला बगरको ढिस्को माथि रुखमा कालो ढेडु बाँदर आइपुग्छ। म धमिलो पानीभित्र पन्जा फैलाउँछु। कालो ढेडु बाँदर रुखको हाँगालाई हल्लाउन थाल्छ। सुकेका पातहरू त्यसै त्यसै झर्न थाल्छन् खोलाको छातीभरि। हिलो माटोको लेपले माछालाई छोपेर भुङ्गाभित्र घुसार्दै जान्छु म। त्यो माछा बाफिन धेरै बेर लाग्दैन। केही छिनपछि माछा भान्सा तयार भइहाल्छ। अनि म त्यो स्वास्नी मान्छे र किम्रेकलाई खुवाउन त्यसै गरी तम्सेको छु जसरी केटाकेटी छँदा आफ्ना साथीहरूलाई पोल्टाको मकै भटमास खुवाउन तम्सन्थे। मेरो यही बानीलाई लिएर बा हप्काउनुहुन्थ्यो मेरो टाउकोमा गिर खेल्ने होइन भनेर। तर मेरी सौतिनी आमा मुखमा बुजो लाएर बस्थिन्। बाको अगाडि उनले बोल्नु र नबोल्नुमा केही अर्थ राख्दैनथ्यो। अर्कालाई खुवाउँदा एक किसिमको आनन्दको अनुभव हुन्थ्यो मलाई। त्यो गुण हो वा बैगुन मलाई थाहा छैन। त्यसबारेमा विचार पनि गरेको छैन मैले। मोर्चामा आएपछि पनि मेरो कम्पनीको साथी हर्की बिरे र नरेले त्यस बानीबाट निकै फाइदा उठाएका थिए। गफास्टक नरेको जिब्रोमा जहिले पनि स्वास्नी मान्छेका पिँडोलाहरू झुन्डिन्थे। हरेक स्वास्नी मान्छेका गफमा भन्दा तासमा रमाउँथ्यो। जे होस् मनका सफा थिए नरे हर्के र बिरे। मौका पऱ्यो कि म तारको घेरालाई नागेर सुटुको गाउँभित्र पस्थेँ। उनीहरूलाई तास र गफमै छाडेर मरेका मुर्दा र उजाडिएका घरहरूमा फेला परेका सामानहरूसँग साटेर म गाउँघरबाट कहिले कुखुरा कहिले हाँस त कहिले परेवालाई जान्थेँ साथीहरूका बीचमा। तर यो युद्धको मोर्चा पनि होइन छाउनी पनि होइन। फेरि पनि यो बानी अहिलेसम्म पनि बासिएको छैन मबाट। किम्रेकबाट त अहिलेसम्म एउटा दाँतसम्म पनि मर्न सकेको छैन। मैले उसको त्यस किसिमको निष्क्रियतामाथि टिका टिप्पणी उडाएको होइन। ऊ कवि हो गायक हो। जर्मनीमा बेलासँग खेलेका उसका कोमल औँलाप्रति म संवेदनशील छु निश्चय नै। तर यहाँ बेला छैन। कविताका पुस्तकहरू छैनन्। ब्यालेड र नेबुलिन ग्रिड गाउने अनुहार र स्वरहरू छैनन्। उसँग मात्र घुर्की छ। कुनै कुन कुराले उसको अभ्यन्तरलाई कहिलेकाहीँ हल्लाइदिँदा ऊ खानेकुरा खान्न भनेर पनि जिद्दी लिन्थ्यो। म हिमालको मान्छे मेरो हिमालको पगलाले आज कैयन कैयन राष्ट्र हराहरा छन्। मेरो जातै अर्कालाई सुख दिने एकदम मासुचिस्ट तिम्रिकलाई खुवाइ छाड्थे। म बफाइएका माछाहरूलाई कछुवाको खप्परमा सजाएर म फेरि कटेरामाथि उक्लिन्छु। त्यो स्वास्नी मान्छेले किम्रिकको लङ्गडो खुट्टाको घाउ चिरिसकेकी छे। उसको अगाडि राखेको एउटा अर्को कछुवाको खप्परमा रगत र पिपले भिजेका सेता सेता कपासहरू छन्। सानो कैँची र छुरा पनि छ उनी र ठड्याएको गबुवामाथि। म भित्र पस्छु। त्यो स्वास्नी मान्छे उसको खुट्टामा ब्यान्डेज बाँध्दै भन्छे यसरी नचल्नु सर किम्रिक सैन होला। सैन भयो भने के हुन्छ किम्रिक आफूलाई नियन्त्रण गर्दै भन्छ के मरिन्छ यहाँ अस्पताल छैन न त भनेको हो जस्तो औषधि। तर बुझ्नुभयो फ्राउ म मर्दिनँ। मर्ने भए पनि म त्यही दिन मरिसक्ने थिएँ जुन दिन ब्रिटिस सरकारको झ्यालखानाबाट भाग्दा गोलीले लखेटिएको थिएँ। त्यो गोलीले म सँगसँगै भागेको हेमिल्टास ढलेको थियो क्राफ ढलेको थियो कैटेजकी ढलेको थियो। म पनि त ढलेर समाप्त हुन सक्थेँ नि फ्राउ। त्यो स्वास्नी मान्छे जवाफमा उही आत्मीय किसिमको मुस्कान उडाएर मतिर आँखा चिप्लाइदिन्छे। मानव ऊ किम्रिकको हरफलाई मूर्खताले भरिएको हरफ ठान्दछ। त्यस कुरामा ऊ चुपचाप मानव मलाई साक्षी राख्न चाहन्छे। तर किम्रिकको लवजले झन् प्रोत्साहन पाउँछ। तपाईँलाई थाहा छैन फ्राउ मृत्यु र मेरो बीचमा एक रौँ जति पनि फरक थिएन। सम्झनुहोस् म मुर्दा भइसकेको थिएँ। ब्रिटिस सिपाहीहरू एकदमै नजिक आइसकेका थिए। हेमिल्टासको रगतमा लटपटिएर मैले पनि लासै बनेको नक्कल गरेको थिएँ। सम्भवतः त्यो छलले पनि मलाई जीवन दिन सक्दैन थियो। उनीहरूको पिस्तोलले झन्डै मेरो छाती फोरिसकेको थियो। तपाईँलाई थाहा छैन फ्राउ के गति भएको थियो मेरो। त्यस किसिमको कुरातिर किन फर्कने हर किम्रिक म मर्दिनँ फ्राउ यो थलामा किमार त मर्दिनँ। त्यो पिस्तोलले कमिलाको गोला खसाइदिएको थियो छातीमाथि। निश्चय पनि सहन सकिने कुरा थिएन त्यो। म विक्षिप्त हुन सक्थेँ। विक्षिप्त भएर त्यसै त्यसै कराएर दौड्न सक्थेँ। मलाई बाहेक अरू कसलाई थाहा छ अरे कसरी सय होला मैले छातीभरि कमिलालाई लिएर कसरी चेतना शून्य जै बनी हेमिल्टासको मुर्दासँग टाँसेको टाँसे हुन सकेँ होला। अलिकति पनि चलमलाएको भए त्यही बेला समाप्त भइहाल्ने थिइनँ र म अवश्य समाप्त हुनुहुने थियो। तर फ्राउ म अहिलेसम्म बाँचिरहेछु। हेमिल्टासको लासलाई छाडेर केवल एक तुम्लेट पानीको भरोसामा मरूभूमिमा दगुर्दा थाकेर ढले पनि म बाँचेको थिएँ। अनन्तको टामिगनको नालले त्यतिखेर मेरो छातीलाई छोए पनि म मरिनँ फ्राउ। मर्छु त म जर्मनी पुगेरै मर्छु। मेरो च्यान पनि त्यही थलोमा भन्छ जहाँ मेरा बाजेका च्यानहरू छन्। तर फ्राउ भन्नुहोस् ऊ भन्छे जहाजको त्यो वायरलेस के बन्दैन के तपाईँलाई खोज्न कुनै अर्को जहाज यतातिर आउँदैन। अहिलेसम्म निभेको छैन युद्धको आगो। त्यो आगोले सम्भव छ खोज्न पठाउनेहरूका चेतनालाई हामीतर्फबाट मारिदिएला सम्भव छ आउला। तर जे होस् हरकिम्रिक तपाईँ बिरामी पर्नुभएको छ त्यो कुरालाई नसोच्नुहोस्। हेर्नुहोस् त तपाईँको अगाडि मैले राखिदिएका ती फुलहरू कति राम्रा छन् के राम्रा छैनन् अनन्त। ऊ मतिर ध्यान दिन्छे अवश्य राम्रा छन् म उत्तर दिन्छु। जाउँ मे दो बे बे हारी किब्रिक असन्तोषले टाउको हल्लाइदिएछ। एउटा लामो निश्वासले कटोरोलाई चिसो तुलाएर उभान्छ। यी फुलहरूको रङ पनि झ्यालखानाको रङ जस्तै छ। यसमा उही झ्यालखानाकै जस्तो गन्ध टाँसिएको छ। यो होस् हर्किन्द्रिक, यी फुल हुन्। तपाईँले यसलाई झ्यालखाना देखे जस्तै मैले पनि यसमा हेन्ड्रिकको रगत देख्न थालेँ भने कि हामी सबैको स्वर आक्रान्त हुँदैन र हामी सबै विक्षिप्त हुँदैनौँ र तर म सकिरहेछु अनन्त। यही ठुलो हो मेरो निम्ति। म त्यो स्वास्नी मान्छेको अनुहार हेर्छु। उसको अनुहारमा विक्षिप्त सत्यलाई बोक्दा बोक्दा थकाएर चितोरे चाहिँ रङलाई प्रष्ट अनुभव गर्न थाल्छु म। एउटा स्मृतिले फन्कलिन्छ। म युद्धमा लड्दा लड्दै एक दिन गुलाबको फुलको बगैँचामा लडाइँ गर्न पुगेको थिएँ। मेरा सयौँ साथी र सयौँ जर्मनी सिपाहीहरूको लास छरिएको थियो। तातो गुलाब, ताजा लासको बडो अनौठो सम्मिश्रण थियो त्यो बगैँचामा। फेरि पनि अहिलेसम्म मसँग सुरक्षित मेरो खुकुरीले छप्पाछप छप्काउँदै गइरहेको थियो मान्छेका गर्दनहरू। यो स्वास्नी मान्छे ब्यान्डेज बाँधेका सामानहरूलाई कछुवाको खप्परहरूमा राखेर हात धुने र सामान पखाल्ने मनसायले भन्छे। अलिकति पानीको व्यवस्था हुन सक्छ अनन्तजी? म उठेर तुम्लेट सारिदिन्छु। मेरो देशका स्वास्नी मान्छेले चाहिँ तुम्लेटलाई घुँडाले च्यापी आफ्नो मद्दत आफै गर्ने कुरामा अभ्यस्त छैन ऊ। म उसको अप्ठ्यारोलाई बुझिरहेको छु। म तुम्लेटको पानी उसको हातमा खनाउन थाल्छु। किम्रिक फेरि एकाएक हाम्रो बिचमा जन्मेको मौनतालाई बाँच्छ। कि म यहीँ भाँचिन्छु फ्राउ, कि मेरो चिहान यही जङ्गलमा बन्छ। उफ किम्रिक, त्यो स्वास्नी मान्छे फेरि त्यही कुरातिर फर्कन्छ। तपाईँ त फेरि त्यही कुरातिर फर्कन थाल्नुभयो। फुलहरूको बारेमा सोच्नुहोस्, नभए आफ्नो कविताको बारेमा सोच्नुहोस्। हिजो आज म साँच्चै नै फितलो भइरहेको छु। यो जङ्गलले मलाई निकालिदिन्छ कि भन्ने भ्रम झन् जुका चाहिँ टाँसिँदै गइरहेछ फ्राउ। मलाई मेरो दरोपनमाथि विश्वास छैन। बुझिरहनु भएको छ के तपाईँले? यो डर मात्र हो, मात्र डर। म बुझिरहेछु। डर त डर नै हो। डर के हो? आफ्नै भावको ओढ्ने ओढेर नभिजेको लुगालाई निचोर्नु र फेरि सुकाउन हाल्नु, केही दिनपछि फेरि त्यो सुकेको लुगा भिजेकै छ भन्ने शङ्का हुनु, त्यही नै हो डर। डरको हुलमा म हराइसकेको छु फ्राउ, ऊ भन्छ। त्यो स्वास्नी मान्छे फेरि आफ्नो ब्यागतिर फर्कन्छ। ब्यागबाट डिग्री झिकेर भन्छे, तपाईँ हराइसक्नु भएको छैन अहिलेसम्म। मैले भनेको मान्नु भएन भने हुनसक्छ बगा बगै हुनु होला डरको बेलमा। के मान्नु पर्यो त मैले? ऊ फेरि सोध्छ। यो त्यही हो, यही फुल। फुलहरूको रङको बारेमा सोचाइ, त्यसको उत्पादनको बारेमा सोचाइ। त्यसले बग्न दिने छैन हर्किम्रिक तपाईँलाई। फेरि म पनि त डरको भेलमा बग्न दिने पक्षमा छैन नि। के हेन्ड्रिकलाई बग्न दिने पक्षमा हुनुहुन्थ्यो र तपाईँ? मलाई लाग्छ अवश्य हुनुहुन्नथ्यो होला। भन्नुहोस् त फेरि किन बग्यो हेन्ड्रिक? म पनि त्यसै गरी बगेँ भने? त्यो स्वास्नी मान्छे हाँसिदिन्छ। म बुझिरहेको छु। उसको हाँसो निखर चोखो छैन। स्वयं उसले आफैलाई चपाएजे अनुभव हुन थाल्छ मलाई, तर म बोल्दिनँ। अहिलेसम्म पनि आफूभित्रको तटस्थपनलाई सुरक्षित राख्न सकिरहेको छु मैले। किम्रिक भने बिथोरिदिन्छ, किन हाँस्नु भयो फ्राउ? म फ्राउ होइन हर्किम्रुक। त्यो स्वास्नी मान्छे फेरि उसको नजिकै जान्छे। तपाईँको कुरा नै हाँसो उठ्दो खालको छ, केटाकेटीहरूको जस्तो। के म भूलमा छु? अवश्य। किम्रिक अर्कोतिर मुन्टो फर्काउँछ। त्यो स्वास्नी मान्छे झन् उसको नजिकै गएर भन्छे, फुलहरूको रक्षाका लागि जतिसुकै काँडाहरूको बार हाले पनि एक दिन त्यो फुल हराउँछ हर्किम्रिक। त्यो सत्य तपाईँलाई पनि थाहा छ, अनन्तलाई पनि। तपाईँ त कवि पनि, कवि मात्र होइन इन्जिनियर पनि। फुलहरू हराउँछन् भनेर बार लगाउन नै छोडिदिने त? म सबथोक बुझेर पनि नबुझे जस्तो भइरहेछु फ्राउ। किम्रिक फेरि त्यो स्वास्नी मान्छेतिर फर्किन्छ। हेन्ड्रिकको मृत्युको दृश्यले झन् निराश भएको छु फ्राउ। हर्किम्रिक म फेरि भन्छु, फ्राउ होइन म। त के हुनुहुन्छ? अहिलेसम्म कुनै पुरुषको औँठीसँग मेरो औँठी साटिएको छैन। फेरि पनि तपाईँहरू मलाई जबरजस्ती कुनै पुरुषको घाँटीको जन्तर बनाउँदै हुनुहुन्छ। तपाईँहरूलाई फ्राउलिन भन्न अप्ठ्यारो लाग्छ भने मेरो नाम लिनुभए पनि हुन्छ। कुन नामले सम्बोधन गरौँ त? बेरगित। आहा, बेरगित, यो नाम साह्रै मनपर्छ मलाई। पक्का यही नाम हो त तपाईँको? आमा बाबुले राखेको नाम त यही हो। साथीहरू पनि यही नामले बोलाउँथे। अस्पतालको रजिस्टरमा पनि यही नाम छ। किन विश्वास लागेन तपाईँहरूलाई हर्किम्रिक? ऊ सोध्छे। यो नाम मेरो हृदयको पत्रमा लेखेर सुरक्षित रहेको छ बेरगित। आजसम्म बिर्सिएको छैन मैले यो नामलाई। त्यो स्वास्नी मान्छेको अनुहारको पत्रमा सन्तोषको उज्यालो छाया दगुरे चाहिँ अनुभव हुन थाल्छ मलाई। तर ऊ केही जवाफ दिन्न। ऊ किम्रिकको मुखमा डिग्री हालेर आफ्नो नारीघडीतिर हेर्न थाल्छ। उसले झुट बोलेकी छैन। ऊ निश्चय पनि डाक्टर हो। उसको बोलीचाली डाक्टरको जस्तो छ। उसको चालचलन डाक्टरको जस्तो छ। हरेक अर्थमा डाक्टर जस्तै नै छ ऊ। म फेरि हर्किम्रेकतिर आकर्षित हुन्छु। वा अहिले कहिले पनि आफूले नदेखेको बेरगितको आकृतिलाई आत्मसात गर्न चाहने त्यही रोगी चाहिँ प्रतीत भइरहेको छ, जसलाई मैले उसँग बितेका प्रत्येक दिनहरूमा देखेको थिएँ। मानौँ अहिले पनि ऊ सम्झनाको त्यही सुभाषमा बग्न थाल्छ। ऊ मलाई बिर्सन्छ, बेरगितको चोला लिएर उभिएकी त्यो सुन्दरी स्वास्नी मान्छेलाई बिर्सन्छ। मानौँ ऊ स्वयं आफैलाई बिर्सन्छ। तर म छक्क छु, विस्मित छु। मृत्यु टारेर टर्दैन भन्ने किम्रेकको आशालाई त्यो स्वास्नी मान्छेको म फ्राउ होइन भन्ने वाक्यले छोपी त्यसै त्यसै उडाइदिएकोमा साँच्चै ऊ किन हाँस्छ कि ओली? उसको त्यो हाँसोले त चलिरहेको प्रसङ्गमा कुनै तारतम्य बसालेको थिएन। त्यो हाँसो स्वाभाविक किसिमको थिएन। तर मलाई के, म तटस्थतालाई रुचाउने मान्छे। फेरि उसको हाँसोको पत्रलाई च्याती निहालेर पो के हुन्छ? एकछिनपछि ऊ किम्रिकको मुखबाट डिग्री झिक्दै भन्छ, 102 लाइन। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन दौलत विक्रम विष्टको उपन्यास चपाइएका अनुहारको चौथो श्रृङ्खला वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। अर्को साता चपाइएका अनुहारको पाँचौं श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि मंगलबारको श्रृङ्खलामा पल्लो घरको झ्यालको अन्तिम श्रृङ्खला वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे विदा चाहन्छौ। शुभरात्री।